الحمد لله وكفى سلام على عباده الذين اصطفى أما بعد اللہ تعالیٰ نے انسانوں کو جو پیدا فرمایا تو اللہ کا شکر اور اس کی اطاعت دونوں چیزوں کے لیے ضروری قرار دی، جسم کے لیے بھی اور روح کے لیے بھی۔ حضور اکرم صلی اللہ علیہ وسلم کھانا کھاتے تھے، اللہ کا شکر ادا کرتے تھے، اور ایک روایت میں آیا ہے کہ یہ بھی عرض کرتے تھے کہ وَجَعَلَ لَهُ مَخْرَجًا، اور اللہ تیرا احسان ہے کہ اس کھانے میں جو زائد اور بیکار چیزیں ہیں انہیں جسم سے الگ کرنے کے لیے تو نے یہ نظام بھی میرا درست بنایا۔ اسی طرح روح کا بھی معاملہ ہے، اور روح کے ساتھ مجاہدے کا تعلق ہے، اور کوئی آدمی اللہ کی راہ نہیں پا سکتا جب تک کہ وہ شدید محنت نہ کرے۔ اس کی محنت کی انتہا اور اس کی محنت کا آغاز وہ ایک نقطے پر پہنچ کے ختم ہو جاتا ہے، اور وہ نقطہ رسول اللہ صلی اللہ علیہ وسلم کی پیروی ہے۔ بس اس سے زیادہ محنت اور مشقت کرنا یہ بھی گمراہی ہے، اور اس حد تک پہنچنے کی کوشش نہ کرنا یہ بہت بڑی کوتاہی ہے۔ اس لیے اللہ کے قرب کی راہ جو روح کو ملتی ہے اس میں ایک بہت بڑی راہ یہ ہے کہ انسان روزہ رکھے، اور روزے میں رسول اللہ صلی اللہ علیہ وسلم کی پیروی سب سے بڑی چیز ہے۔ اور فقہا نے کتابوں میں لکھا ہے کہ ہر وہ نماز جو رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے کے مطابق ہوگی اسے طویل نماز نہیں کہا جائے گا۔ آپ حرمین شریفین میں جائیں، رکوع اور سجدے میں پانچ پانچ سات سات مرتبہ آپ تسبیح پڑھیں، تب جا کر وہ کہیں سجدے اور رکوع سے اٹھتے ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم کا یہی طریقہ تھا۔ نبی کریم صلی اللہ علیہ وسلم رکوع کے بعد اتنی دیر کھڑے رہتے تھے، اور دونوں سجدوں کے درمیان تو انس رضی اللہ عنہ کہتے ہیں میں کبھی کبھی شبہ ہوتا تھا کہ آپ اگلی چیز آگے اب جو کرنا ہے بھول تو نہیں گئے۔ تو جو نماز اور جو روزہ حضرت رسالت پناہ صلی اللہ علیہ وسلم کے طریقے کے مطابق ہے یہ مجاہدہ آئیڈیل چیز ہے، اور کوئی آدمی اللہ کی راہ نہیں پا سکتا جب تک کہ اپنے نفس کو کچلے نہیں۔ انسانی نفس میں 50% خیر ہے اور 50% شر ہے، اور جب تک اس کی خیر اس کے شر پہ غالب نہ آ جائے اللہ کی راہ بند رہتی۔ اللہ کی راہ کھلتی ہے جب نفس کو قابو میں لے آئے اور شدید مجاہدہ کرے، اور اپنے نفس کو کنٹرول میں رکھے۔ اسی لیے اللہ نے فرمایا کہ نفس وما سواہا، اور قسم ہے والشمس وضحاہا، سورج کی اور اس سے نمودار ہونے والی شعاؤں کی، سورج کی شعاع جلا دیتی ہے اور سورج پھونک دیتا ہے اور دیوار سائے کو جنم دیتی ہے اور سایہ سکون دیتا ہے. اس لیے جو آدمی سائے سے متنفر ہوتا ہے وہ اپنے ہی سکون کو غارت کرتا ہے. حضور اقدس صلی اللہ علیہ وسلم کی تعلیمات سایہ ہیں انسانوں کے لیے. اللہ نے فرمایا وَنَفْسِمْ وَمَا سَوَّا، اور ہمیں انسان کے نفس کی قسم ہے، انسان کا نفس، انر سائٹ، جی، وشز، خواہشات. اور اسی پہ فرمایا کہ فَأَلْهَمَهَا فُجُورَهَا، ہم نے انسانی نفس میں اپنی شدید نافرمانی رکھی. صرف نافرمانی نہیں، فجور. ایک ہوتا ہے فسق، اور فسق عربی میں کہتے ہیں بیج کا پھوٹنا. بیج پھوٹا، مالی کی نظر دیکھتی ہے پھوٹا کہ نہیں پھوٹا، ذرا سی دراڑ آئی یہ فسق ہو گیا. اور فجور فجر، فجر کا مطلب ہے کہ روشنی کا، کسی چیز کا پھیل جانا، پانی کا پھیل جانا. تو فجور کا لفظ اللہ نے استعمال فرمایا ہے کہ شدید خدا کی نافرمانی، ایسا گناہگار جس کے گناہوں کا چرچا ہو جائے. وَنَفْسِمْ وَمَا فَأَلْهَمَا فُجُورَ وَتَقْوَاهَا، اور اسی کے مقابلے میں تقویٰ بھی رکھا ہے کہ وہ متقی آدمی اتنا پرہیزگار ہو جائے کہ نفس کو توڑ دے اور نفس کی خواہشات کو کچل دے. جب نفس کی خواہش کچلی جاتی ہے تو پھر آدمی متقی بن جاتا ہے. یہ واحد چیز ہے تقویٰ، جس کو قرآن بار بار لاتا ہے، بار بار اس کا ذکر کرتا ہے. تقویٰ کے برابر پوری شریعت میں کوئی چیز نہیں. اللہ بار بار اس کا ذکر کرتا ہے. جب دنیا میں پہلا قتل ہو رہا تھا حابیل اور قابیل کا، اور قابیل قتل کرنے لگا تھا، تو اس نے کہا میں تمہیں مار دوں گا. اس نے کہا کہ میرا ہے اور اپنے گناہ لے کے پھر خدا کے یہاں چلے جاؤ گے. انما یتقبل اللہ من المتقین، اور اللہ ان کی عبادت کو قبول کرتا ہے جو متقی ہوتے ہیں. پہلے دن سے یہ تقویٰ چلا آ رہا ہے. سب سے بڑا شرف انسان کا یہ ہے کہ وہ تقویٰ کی بلند ترین سطح پہ فائز ہو جائے. اسی کو کہا ہے کہ روزہ رکھو لعلہم تاکہ تم اللہ کے ہاں تقویٰ والے بن. اور تقویٰ شروع ہوتا ہے لا الہ الا اللہ سے، کہ شرک سے بچ کے توحید میں آ گیا، گمراہی سے بچ کے ہدایت پہ آ گیا. اور اس کی انتہا یہ ہے تقویٰ کی کہ ہر وہ چیز جو شبے میں ڈالتی ہے کہ پتہ نہیں یہ ٹھیک ہے یا غلط، اس کو اللہ کے خوف کی وجہ سے چھوڑ دے. کہ قیامت داؤ پہ نہیں لگائی جا سکتی، اپنا کریکٹر داؤ پہ نہیں لگایا جا سکتا. ہر وہ راہ اپنے نفس کے لیے بند کرے جس میں وہ لذت چاہتا ہے، لذت، مزہ. یہ لذت تبدیل ہوتی ہے معصیت میں، اور معصیت اور گناہ تبدیل ہوتا ہے لعنت میں. یہ ہے ترتیب. مزوں کے چکر میں پڑ گئے. اسی لیے اللہ کہتا ہے کہ انبیاء علیہ الصلوۃ والسلام، بڑے بڑے اللہ کے نیک بندے، ایک نسل ختم ہوئی اور ان کے بعد جب دوسری نسل شروع ہوئی، پیغمبر زادے، پیر زادے، سادات، بڑے بڑے لوگ جن کی نیکی، جن کا تقویٰ ضرب المثل تھا، اللہ نے فرمایا کہ اداء الصلاۃ، سب سے پہلی چیز جو ان کی زندگی میں سے نکلی وہ نماز تھی. واتبعوا الشہوات، اور دوسری چیز جو در آئی ان کے اخلاق میں وہ مزے تھے. اسی لیے قرآن کہتا ہے کہ اتما اوحی الیک من الکتاب، 21वें पारे की पहली आयत में कि आप पढ़ते रहिए जो किताब हमने आप पे नाजिल की है और नमाज को कायम कीजिए। इन्नस सलात तन्हा अनिल फहशाई वल मुनकर, नमाज शहवत, नमाज जिंस और नमाज मजे की चीजों में से दो चीजों को उखेड़ देती है, एक फहाशी को और एक गुनाह के कामों को। अल्लाह ने कहा नमाज इन दोनों की जड़ उखेड़ देती है, ये दोनों चीजें जमा नहीं होती, या ये रहेगी या वो रहेगी। तकवा तहज्जुद नमाजें पढ़ता था, जब फहाशी की राह पे चल गया चल पड़ा नमाज खत्म हो जाएगी आहिस्ता आहिस्ता, और अगर नमाज और इसमें इन्हिमाक रहा, अपने नफ्स पे जबर करके पढ़ता रहा कि नहीं तुम्हारी नहीं माननी ये चीज है इसे नहीं छोड़ना, तो फिर आहिस्ता आहिस्ता वो निकल जाएगी। अल्लाह ने कहा हमने दोनों चीजें इंसान के नफ्स में रखी हैं, इसलिए तकवा ये शर्फ है, इससे बड़ा कोई मुकाम नहीं है। यानी आप अंदाजा लगाएं कि अल्लाह ने फरमाया जब वो मुत्तकी आदमी मर रहा होता है तो हमारे फरिश्ते उसके सरहाने पे आ जाते हैं और कहते हैं कि तुम्हारे लिए, तुम मुत्तकी आदमी थे ना, बहुत बड़ी बशारत है। नहनु औलियाउकुम फिल हयातिद दुनिया, हम दुनिया में भी तुम्हारे दोस्त रहे हैं, अब हमारे हाजिर हो रहे हो, हमारे दरबार में पेश हो जाओगे। वल आखिरा, हम यहां भी तुम्हारे दोस्त हैं। हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उसकी रूह तड़पती है, फरिश्तों से कहती है ले चलो, वो कहते हैं अभी वक्त बाकी है, और फिर उसकी रूह को वो रेशमी कपड़ों में लपेटते हैं खुशबूदार, और जिधर से वो गुजरती है फरिश्ते कहते हैं सुभान अल्लाह कैसी खुशबू और कैसी पाक रूह है, हत्ता कि वो जाकर अल्लाह के अर्श के नीचे ठहरती है और अल्लाह को याद करती है। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने साद इब्ने मुआज़ रजी अल्लाह उनके जनाजे में जब उठाया गया तो जमीन पे पंजों से चले, ये वाहिद जनाजा था जिसमें आपने पांव नहीं रखे। लोगों ने कहा अल्लाह के रसूल ये कैसे, फरमाया इतने फरिश्ते हैं इतने कि मैं अगर एड़ी रखूं तो किसी के फरिश्ते के पांव पर जा पड़ेगी। और फरमाया क्या बात है साद की मौत की, साद की रूह जब अल्लाह के अर्श के करीब पहुंची है अहतज़लहु अर्श रहमान, खुदा का अर्श डोलने लगा झूमने लगा साद के इस्तकबाल के लिए कि क्या पाक रूह मेरे पास है। ये तकवा है। अल्लाह कहता है रोजे रखो। रोजे किस तरह रखो, हजूर सल्लल्लाहु अलैहि वसल्लम का तरीका क्या था, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रोजे रखते थे ज़िलहज के 9 रोजे, खुद गिन लो साल में कितने रोजे रखने चाहिए। मुहर्रम शुरू होता था, एक रोजा रखा था, फिर फरमाया कि हम 2 रोजे रखेंगे तो 2 तो वो हो गए। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं पीर को रोजा रखता हूं हर पीर को और हर जुमेरात को, और फरमाया पीर के दिन मैं पैदा हुआ था इसलिए रोजा रखता हूं। ये मुगल बादशाह जो कहते थे ना कि हमारी सालगिरह पे रोजा रखो, उसकी असल भी ये हदीस थी। अब हदीस पढ़ी नहीं होती, मुताला होता नहीं, तो मुगलों पे चढ़ दौड़ते हैं कि देखो अपनी पैदाइश के दिन हजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं पीर को रोजा रखता हूं, 2 वजह, एक ये कि मैं पीर को पैदा हुआ था, और दूसरी बात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आई पीर और जुमेरात को, लोगों तुम्हारे आमाल हफ्ते भर के 3-3 दिन के अल्लाह के यहां पेश होते हैं, और मैं चाहता हूं कि खुदा मेरे आमाल को देखे तो मैं कोई ना कोई इबादत उसकी कर रहा हूं। तो रोजे से अच्छी इबादत कौन सी, अरे 24 घंटे नमाज तो नहीं पढ़ी जा सकती, तो रोजा दिन को होता है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम 10 रोजे ज़िलहज में रखते थे, 2 मुहर्रम में रखते थे, हर पीर और हर जुमेरात को रोजा, ये भी आप लगा लीजिए 2 रोजे तो 22 रोजे तो यही हो, 34 रोजे हो गए। फिर शाबान के रोजे का हुक्म दिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने 35 हो गए, 30 रोजे आप रमजान के लगा लीजिए तो 65 हो गए। फिर शाबान में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आम तौर पर रोजे से रहते थे, आम तौर शाबान के अक्सर दिनों में, कोई रमजान के अलावा महीना नहीं है जब आप इतने रोजे रखते हो जितने आप शाबान में रखते थे रमजान के इस्तकबाल के लिए। رسول اللہ صلی اللہ علیہ وسلم یہ بھی رکھتے تھے، اور نبی کریم صلی اللہ علیہ وسلم 13, 14 اور 15 ہر مہینے کے 3 روزے رکھتے تھے. یہ 3 روزے 11 مہینے کے لگا لیجئے 33 روزے رکھتے تھے، یہ تعداد 100 سے بھی بڑھ جاتی. تو سال کا 1/3 تو روزوں میں ہی گزر جاتا. اس لیے جو لوگ کہتے ہیں نا کہ حضور اقدس صلی اللہ علیہ وسلم اور کھانے کے بعد میٹھا کھانا یہ سنت ہے، ہمیں بڑی حیرت ہوتی ہے یہ کہاں آیا ہے. نبی کریم صلی اللہ علیہ وسلم کو کھانے میں میٹھا پسند تھا، بس اتنی سی بات ہے. قرآن نے کہیں جنت میں کسی نمکین غذا کا ذکر نہیں کیا، قرآن ہمیشہ ان غذاؤں کا ذکر کرتا ہے جو میٹھی. یہ پازیٹو سائڈ ہے، یہ محبت ہے، یہ تعلق ہے. قرآن ہمیشہ میٹھی غذاؤں کا ذکر کرتا ہے. اللہ نے فرمایا ہم انہیں جنت میں کیلے ان کے گچھے دیں گے، ماء مسکوب پانی کے جھرنے بہ رہے ہوں گے، طلح منضود کیلے اور یہ اور بیر اور یہ اور یہ، یہ سب چیزیں اللہ نے کام دیں گے، ان میں مٹھاس ہے. حضور اقدس صلی اللہ علیہ وسلم جس بات سے پریشان ہوتے تھے نا اس کو نہیں سوچتے. کہاں نبی کریم صلی اللہ علیہ وسلم کے لیے میٹھا ہوتا تھا، جس دن مل جاتا تھا بہت اچھا ہے، اور جس دن نہیں ہوتا تھا کوئی ایسی بات نہیں. رسول اللہ صلی اللہ علیہ وسلم میٹھے کو پسند کرتے تھے، بس اتنا ہے. نبی کریم صلی اللہ علیہ وسلم کسی آدمی کا، یہ حدیثیں کیوں نہیں ہیں عمل کے قابل؟ یہ جتنی مذہبی قیادت ہے ان سے پوچھو ان حدیثوں پہ عمل نہیں ہو سکتا کیوں؟ انچی ٹیپ لیے پھرتے ہیں جیب میں، تمہاری داڑھی کتنی انچ ہوئی، تمہارے ٹخنوں سے شلوار کتنے انچ اوپر ہے، کتنے نیچے ہے، اور یہ حدیثیں ساری بھول گئیں کہ حضور اقدس صلی اللہ علیہ وسلم منع کرتے تھے لوگوں کو کہ پیٹ نہیں نکلنا چاہیے. عربوں میں 2 چیزیں تھیں، یہ کھڑے ہو کے پانی نہیں پیتے تھے، کہتے تھے اس سے بیماری لگ جاتی ہے. رسول اللہ صلی اللہ علیہ وسلم کھڑے ہو کے پانی بھی پیتے تھے، بیٹھ کے بھی پیتے تھے، تاکہ عربوں کا یہ عقیدہ اس سے جڑ کٹے. اور نبی کریم صلی اللہ علیہ وسلم دوسری چیز، عرب جتنے تھے یہ ٹیک لگا کے کھانا کھاتے تھے، غرور تکبر، ایک ہے نا کسی بیماری کا ہونا. اللہ تعالی حفاظت فرمائے، فالج ہو گیا، زوف وغیرہ وغیرہ، جو عذر ہے اس بنا پر تو جائز ہے، وگرنہ نوابوں کی طرح ٹیک اور تکیے لگا کے کھانا کھانا یہ جائز نہیں ہے. حضور صلی اللہ علیہ وسلم اما انا فلا اکل متکئن، جہاں تک میری ذات کا تعلق ہے لوگوں میں تو بالکل ٹیک نہیں لگاتا. حتیٰ کہ فقہا نے کہا ہے کہ ایک ہاتھ سے ٹیک لگا کر دوسرے ہاتھ سے کھانا یہ بھی ٹھیک نہیں، منع کر. اکلو کما یا کل اب، میں بالکل ایسے کھاتا ہوں جیسے کوئی غلام سر جھکا کے اللہ کے سامنے کھاتا ہے. فرمایا مانا میں ایسے نہیں کھاتا. عربوں کی اس کی وجہ سے پیٹ بھر جاتے، رسول اللہ صلی اللہ علیہ وسلم منع کیا کہ پیٹ نہیں بھرنے چاہیے. گھوڑے پہ سواری کون کرے گا، جد و جہد کون کرے گا، محنت کی زندگی کیسے ہوگی، مزدوری کیسے ہوگی، زمین کون کھودے گا، مسجد کے لیے اینٹیں کون اٹھائے گا، یہ سب چیزیں حدیث میں آئی ہیں. ایک پیٹ والے آدمی کو دیکھا تو انگلی چبھو کے فرمایا کہ جتنا کچھ تم نے کھایا ہے نا اگر یہ کوئی غریب کھاتا تو زیادہ اچھا. یہ تربیت ہے. روزے رکھتا رہتا ہے آدمی جس مناسب رہتا ہے. اس لیے یہ رسول اللہ صلی اللہ علیہ وسلم سارے سال کے تقریباً 1/3 میں، 1/3 تو روزے سے ہی رہتے تھے. اس لیے کہ انسان کے نفس پہ ضرب پڑتی ہے، روزہ رکھتا ہے اور نفسانی خواہشات جنس اور بڑھ جاتی ہے، یہ ہونا ہی ہے. اس لیے کہ بہترین کھانا ہے، دودھ ہے وغیرہ وغیرہ، مکھن ہے، لسی ہے، یہ سب چیزیں تو ہوں گی. پھر نفس کچلا کیسے جاتا ہے؟ اصل میں آہستہ آہستہ اس میں طہارت اور پاکیزگی پیدا ہوتی ہے روح میں. جسم کی خواہشات بڑھتی ہیں، غذا اچھی کھائے گا اس کا نتیجہ یہ نکلے گا. ایک آدمی کا چہرہ، علامہ اقبال نے ایک جگہ فارسی میں یہ بات بیان کی ہے اور صحیح، بہت اچھی بات. انہوں نے کہا ایک آدمی کا چہرہ دیکھتے ہو ये दूध और मक्खन की चमक है जो तुम्हें नजर आती है, और एक आदमी का तुम चेहरा देखते हो, वो रात को जो सजदे करता है ना और इबादत करता है और अपने आप को गुनाह से बचा कर रखता है, वो नूर और ये जो दूध से पैदा हुआ नूर है, दोनों में फर्क। ख्वाहिशात बढ़ती हैं, कंट्रोल करता, ये असल आदमी। हज़रत शाहबुल्लाह साहब रहमतुल्लाह अलैह ने, वक्त तो हो गया लेकिन चलो, हज़रत शाहबुल्लाह साहब रहमतुल्लाह अलैह ने बड़ी जबरदस्त बात लिखी। शाहबुल्लाह रहमतुल्लाह अलैह कहते हैं कि जिस आदमी में जितनी ख्वाहिशात नफ्स ज्यादा पाई जाती हैं वो उतने ही काबिल कदर। अब्दुल्लाह इब्ने उमर रजी अल्लाह अन्हुमा कहते थे, मैं अपने रोजे में कभी कभी इतना मजबूर हो जाता हूं कि रोजे के बाद मैं पहला काम अपनी बीवी के साथ ताल्लुक का करता हूं। वो कहते थे इतनी ताकत है कि मेरा ख्याल है हजूर सल्लल्लाहु अलैहि वसल्लम के बाद किसी की इतनी ताकत नहीं हो। ये चीजें जब लोग पढ़ते हैं ना तो कहते हैं ये थे सहाबा रजी अल्लाह अन्हु वलियाज़ुबिल्ला, और फलसफा नहीं समझते कि उसके पीछे बात क्या कार फरमा। देखो आदमी वो है जो जिंदगी को अपने ताबे करे, वो आदमी नहीं है जो जिंदगी के ताबे हो जाए। मर्द वो है जो जिंदगी को ताबे करे। 4 बजे उठना है, उठना है, रोजा रखना है, रखना है, नमाज पढ़नी है, पढ़नी है, नहीं जाना फलां जगह पे, मोबाइल पे ये चीज नहीं देखनी, नहीं देखनी, खत्म। बस उस मर्द का एक फैसला काफी हो जाता है। ये थोड़ा ही है कि मिन्नतों पे लगा रहे अपने नफ्स के, नहीं इस तरह कर लें, इस तरह कर लें, फिर ला हौला वला कुव्वत इल्ला बिल्लाह। ये भी कोई मर्द है? एक बार आ गया नमाज का, पढ़नी है यार, चलो मस्जिद नमाज पढ़ ली, ला अल्लाह खैर चला, ये क्या कि अब चलो फिर चलेंगे, अच्छा मस्जिद में ठंडा पानी होगा, गर्म पानी, क्या है ये सब हीले बहाने। मर्द वो है जो जिंदगी को घोड़े की तरह अपनी रानों के नीचे रखता है कि जो मैंने कह दिया है ना ये होना है, बस खत्म। ये थोड़ा ही है कि औरतों और बच्चों की तरह। इसीलिए आप कदीम इन चीजों को पढ़ें तो ये जो डबल बेड था ना ये नहीं हुआ करता था। मर्द जो थे वो बाहर सोते थे, जाके डेरे पे सो गए, बड़े लोग लाइब्रेरी में सो गए, किसी और जगह जाकर सो, कहते हैं रोज रोज ये तमाशे थोड़े ही हैं, मैं मर्द हूं और मुझे सोचनी होती हैं बहुत सी चीजें, इसलिए आप आराम करें और मैं अलग आराम। ताकत, जब्त, अपने आप को कंट्रोल में रखना, ये होता है मर्द। रोजा रखना है, रखना है। इसीलिए हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम नजर आते हैं ना, जब आप 2 जिरहें पहन के निकले ओहद के लिए तो पहले आपने मशवरा किया कि मैदान जंग कहां सजेगा, मदीना से बाहर या मदीना मुनव्वरा के अंदर, और फिर आपकी राय यही थी कि अंदर उन्हें आने दो, अंदर दाखिल होंगे, मदीना की गलियों में लड़ेंगे हम, ऊपर से औरतें पत्थर और गर्म पानी फेंकेंगी, काफिरों के लिए ये अजाब हो जाएगा। सहाबा रजी अल्लाह जो बदर में शामिल नहीं हुए थे लड़के, उन्होंने कहा अल्लाह के रसूल नहीं, बाहर लड़ेंगे, पता चले हमारी ताकत का, पता चले हमारी कुव्वत का। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब निकले, आपने कहा ठीक है तुम फैसला करते हो, मैं हां करूं। और जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम निकले ओहद जाने के लिए तो डबल जिरा पहनी हुई थी। ये जो असबाब और वसाइल को नहीं मानते ना उन्हें गौर कर लेना चाहिए। डबल जिरा, दो लोहे की एक जिरा पहनी, फिर ऊपर लोहे का दूसरा लिबास पहना। सहाबा रजी अल्लाह अन्हुम ताड़ गए कि ओहो आज तो मुकाबला होगा बड़ा सख्त। अर्ज किया कि अल्लाह के रसूल आपकी बात मान लेते हैं, आप मेहरबानी करें लिबास तब्दील फरमा दें। आप फरमाया ऐसे नहीं है, तुम्हें पता नहीं मैं एक मरतबा कोई फैसला कर लूं तो फिर मैं तब्दील नहीं करता। ये है जिंदगी। शाहुल्लाह रहमतुल्लाह इसीलिए लिखा है कि जितना आदमी को अपने नफ्स पे काबू होता है उतना ही बड़ा मर्द होता है। फैसला कर लिया है, अब क्या, सोच समझ के फैसला करो ना। इसीलिए कुरान ने कहा है, और कमाल की बात अल्लाह, ये हम सबको याद रखनी चाहिए, अल्लाह ने कहा कब्र मक्तन मिंदल्लाह अंतकुलू माला तफालून। अल्लाह सख्त नाराज होता है इस बात से कि तुम बात कह दो और फिर ना करो। اللہ نے کہا ہے مومن کی شان نہیں ہے کہ کہہ دے اور نہ کرے. کہہ دیا اتنے بجے آؤں گا بس ختم ہے, اتنے بجے کہہ دیا اتنے پیسے مل جائیں گے, مل جائیں گے. اللہ کہتا ہے قبر مقتن, اللہ کا غضب گویا کہ نازل ہوگا اس شخص پہ جو کہتا ہے اور کرتا نہیں ہے. لما تقولون ما لا تفعلون, اللہ نے فرمایا کیوں وہ باتیں کرتے ہو جو تم نے کرنی نہیں ہوتی عملاً, کیوں کہتے ہو؟ قبر مقتن عند اللہ ان تقولوا ما, اللہ کو سخت غصہ آتا ہے اس بات پہ کہ تم کہو اور کرو نہیں. تو رمضان المبارک کے معاملے میں ہم سب کو سوچنا چاہیے. پھر رات کی عبادت ہے, اس پہ بھی انشاءاللہ بات کریں.